أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والذين هم عن اللغو معرضون والذين هم للزكاة فاعلون والذين هم لفروجهم حافظون إلا على أزواجهم أو ما ملكت أيمانهم فإنهم غير ملومين فمن ابتغى وراء ذلك فأولئك هم العادون. صدق الله العلي العظيم. بلوغ جو فضول باتوں کی طرف دھیان نہیں کرتے، وہ لوگ جو زکوٰۃ دیا کرتے ہیں، وہ لوگ جو اپنی خواہش کا مقام جو ہے شرمگاہ کی حفاظت کرتے ہیں، مگر اپنی بیویوں کے ساتھ یا لونڈی اور باندی کے ساتھ، تو پھر ان کے لیے کوئی ملامت شرمندگی نہیں ہے. اور جو کوئی اس کے علاوہ چاہے گا وہ حد سے آگے بڑھنے والا ہے. آج سورۃ المؤمنون کی آیت نمبر 3، سورہ پارہ نمبر 18، سورہ مؤمنون کی تیسری آیت کا ہم ذکر کریں گے. اس میں اللہ تبارک و تعالیٰ نے 10 آیتوں میں سے تیسری آیت ہے، سب سے زیادہ کامیاب مومن کون ہے، اس میں ایک آیت ہم نے بیان کر دی. آج دوسری آیت ہے، وہ لوگ ہم عن اللغو معرضون. ہم، آپ دیکھیے اللہ پاک کا قرآن کیسا عجیب، ہر آیت میں ہم 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 والذین ہم والذین ہم. دیکھو پہلی دوسری، پہلی آیت میں بھی ہے قد افلح المؤمنون، قد افلح المؤمنون، کامیاب ہو گئے مومنین، the believers. الذین هم، وہ لوگ جو اپنی نماز میں خشوع کرتے ہیں. پھر لیا والذین هم، تیسری آیت میں والذین هم، چوتھی آیت میں والذین هم، اور اسی طریقے سے آٹھویں آیت میں والذین هم لاماناتہم، پھر نویں آیت میں والذین هم علی صلاتہم. بار بار هم هم، یہ ہم کیوں لایا جاتا ہے بار بار؟ ایک بار کافی تھا کہ یہ مومن ہے یہ مومن ہے، لیکن فرمایا ہر بات میں اللہ ایمفسائز یعنی تاکید بیان کر رہے ہیں، یہی لوگ مومن ہیں، یہی ہے. اللہ کیا کہتا ہے؟ یہی مومن ہے. یعنی مومن کے لیے اللہ تعالیٰ کہہ رہے ہیں مومن کون ہے؟ یہی لوگ، یہی چور ہے، پکڑو اس کو، کہتے ہیں نا یہی ہے. یہاں مومن کے لیے کہتے ہیں یہی ہے، یہی ہے، یہی ہے جس کے اندر میں یہ صفات ہے. اللہ تعالیٰ تاکید بیان کرتے ہیں، کسی کلام میں تاکید کو پیرا کرنے کے لیے ایک نہیں، بار بار اس بات کو بیان کیا جائے. اگین اینڈ اگین اللہ تعالیٰ ریپیٹ کر رہے ہیں لفظ ہم کو، یہی لوگ ہیں، یہی لوگ ہیں، یہی لوگ ہیں میرے بندے، میرے مومن بندے، یہ کامیاب ہوں گے. اسی لیے نبی اکرم صلی اللہ علیہ وسلم کیا فرمایا، جس کے اندر میں یہ 10 باتیں ہو، آپ نے یہ ریسائٹڈ 10 آیت، 10 باتیں انہوں نے پڑھی اور کہا دخل الجنت، داخل جنت میں داخل، دے ول انٹر ان جنت، جنت میں داخل ہوں گے جس کے اندر میں یہ صفات موجود ہیں. نبی اکرم صلی اللہ علیہ وسلم نے ان میں سے، لاسٹ لیسن میں ہم نے نماز کا بیان کیا، دوز ہو بی ہمبل ان دی صلاہ، کنسنٹریٹ ان دی صلاح، نماز میں خشوع خضوع. آج کے سبق میں تیسری آیت میں ہیں والذین هم عن اللغو معرضون، جو فضول کام نہیں کرتے، فضول کام، انیسیسری ٹاکس اور انیسیسری ورکس. اسی لیے علامہ زمخشری اس کی تفسیر کرتے ہیں، اپنے قول میں यानी कोई ऐसा काम नहीं करते जबान से या बदन से जिनका उनको न दुनिया में फायदा है न आखिरत में, उसको कहते हैं लगव। उसको क्या कहते हैं? लगव। अरब लोग लगव किसको कहते थे? अरब पीपल दे यूज्ड टू कॉल लगव, जब कोई आदमी किसी को कत्ल कर दे तो अगर वो फैमिली उसको माफ करे तो 100 ऊंट देने पड़ते थे। 100 ऊंट, हर 20 नए नए, ये 20 इस किस्म के होने चाहिए, दूसरे 20 ऐसे, 20 ऐसे, 20 ऐसे, ऐसे 100 ऊंट रैंसम डीएट देनी पड़ती है। अगर कोई आदमी 5 साल से छोटा ऊंट दे तो कहते ये लगव है, ये काम का नहीं, बेकार है। वो इस तरह लगव इस्तेमाल कर, यूजलेस है, बेकार। इसलिए कि लगव चीज से बचना बहुत जरूरी है। वी हैव टू प्रिवेंट अवर सेल्फ फ्रॉम अननेसेसरी टॉक्स एंड अननेसेसरी वर्क्स। यही चीज है जो दिमाग में इंसान को वसवसा फिर डालती रहती है। बैठे बैठे सोचता रहता है ऐसा होगा, ऐसा होगा, ऐसा होगा, ये करना है, वो करना है, फुला करना है, कोई फायदा नहीं उसका। जैसे हमारे शेख ने एक मरतबा बयान किया कि ये बेनजीर भुट्टो की शादी होने वाली थी, जानते हो ना, मर गई वो बेनजीर, उसकी शादी होने वाली थी। तो एक आदमी को देखा बहुत परेशान है, परेशान बैठा है सुबह से शाम, तो हमारा जानने वाला था, मुसल्ली था, बहुत परेशान। मैंने उसको पूछा, यार क्या परेशानी है बैठे रहते ऐसे, क्या है? कहा मुझे फिक्र लगी है कि भुट्टो की शादी होगी बेनजीर की, तो उसका ये जो जहेज में क्या क्या मिलेगा उसको, जहेज में व्हाट शी गोइंग टू गेट इन जहेज। तो उस्ताद जी ने कहा, भाई उसके माँ बाप तो तुझसे मशवरा करने वाले नहीं, हम क्या दे क्या ना दे, तू क्यों परेशान है, तू क्यों परेशान है, अपने आप को खत्म कर रहा है, उससे बेहतर पुनः काम कर, पुनः काम कर, तेरा फायदा हो इसमें, तो ना तेरा दुनिया का फायदा है ना आखिरत का फायदा है, बैठे बैठे अपने आप को डिप्रेशन में ले जा रहा है। ये काम ऐसा है जिसमें इंसान क्या होता है, डिप्रेशन में, टेंशन में, एंजाइटी में चला जाता है। आहिस्ता आहिस्ता स्लोली द पर्सन गेट द सिकनेस ऑफ वहम, वहम की बीमारी हो जाती है सोच की, जिसका ना दुनिया का फायदा ना कोई सवाब है और न दुनिया का कोई उसको दो पैनी मिलने वाली है। इसीलिए हमारे तभी जमात वाले कहते हैं ना, और हदीस है, मिन हुस्नी इस्लामिल मरई तर्कुहु माला, यानी इस्लाम का हुस्न ये है, सबसे ब्यूटीफुल इस्लाम उस आदमी का है जो लायानी बात को छोड़ दे, अननेसेसरी बात को क्या कर दे, छोड़ दे, उसमें इन्वॉल्व ना हो, उसमें तुम्हारा कोई फायदा नहीं है। इसीलिए इमाम आजम इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने हदीस के जखीरों में से, फ्रॉम द ट्रेजर्स ऑफ द हदीस, उन्होंने 4 हदीस को चूज किया, फरमाया इस्लाम का दारो मदार इस 4 हदीस पर है, उसमें से एक हदीस ये है, मिन हुस्नी इस्लाम इल मरई तर्कुहु माला, यानी कि आदमी अननेसेसरी बात में न पड़े। इस्लाम का दारो मदार बयान किया इमाम आजम इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने। इसलिए फरमाते हैं वल्लदीन हुम अनिल लगवी मुअरिदून, मोमिन वो है जो अननेसेसरी टॉक्स, जिसमें उसका न दुनिया का फायदा है न आखिरत का, कुछ भी नहीं, नो बेनिफिट्स एट ऑल, उससे बचे, ये मोमिन है। मोमिन की निशानियों में से एक निशानी ये है। वरना क्या होता है, आदमी घर में कुछ काम नहीं होता है, आप देखो बहुत सारे ओल्ड पीपल है, नथिंग टू डू इन द हाउस, घर में कुछ काम नहीं है, बैठे रहते हैं, अब थक जाते हैं तो मार्केट में चले जाते हैं, कभी इस शॉप में, कभी उस शॉप में, कभी उस शॉप में, अननेसेसरी चीज जो उसका कोई फायदा नहीं है खरीदते रहते हैं, या बैठे बैठे फिर गुनाह का काम करते रहते हैं। लगव में दाखिल है। मुफस्सिर इब्न कसीर रहमतुल्लाह अलैह फरमाते हैं, लगव कॉल से भी है, लगव फैल से भी है। लगव कॉल किसको कहते हैं? फ्रॉम द माउथ, क्या कहते हैं? लाइन, झूठ बोलता है, बैक बाइट कर रहा है, किसी को गाली दे रहा है, बुरी बातें कर रहा है,
لینز، یہ ساری چیزیں قولی لغو میں داخل ہے کہ زبان سے یہ انیسسری ٹاکر ہے جس کا کوئی فائدہ نہیں. اکارڈنگ ٹو ون آف دا نریشن کیا کہہ رہے ہیں، جب آدمی زبان سے کوئی ایسی بات کرتا ہے جو لغو ہو، جھوٹ ہو، فالس ہو یا پھر گھالیا ہو، تو اس کی حفاظت کے فرشتے بھاگ جاتے ہیں. حفاظت کے فرشتے کیا بھاگ جاتے ہیں، نہیں آتے، دور بھاگ جاتے ہیں. پھر اس کو واپس لانے کے لیے محنت کرنا پڑتا ہے، عبادت کرنی پڑتی ہے، توبہ کرنی پڑتی، تب جا کر واپس آتے ہیں، ورنہ حفاظت کے فرشتے ہیں نہیں. ہر انسان کے ساتھ اللہ نے حفاظت کے فرشتے رکھے ہیں، لیکن جو آدمی لغو باتیں کرتا رہتا ہے تو اس کے فرشتے بھی اس سے بھاگ جاتے ہیں. اور فعلی لغو میں، کام میں، بدن میں، علماء فرماتے ہیں تفسیر میں، آدمی بیٹھے بیٹھے کوئی کھیل کھیلتا رہتا ہے کہ جس سے اس کی نماز بھی چھوٹ جاتی ہے. بہت سے لوگ گیم کھیلتے رہتے ہیں، بیٹھے بیٹھے گیم کھیلتے رہتے ہیں، کلا اور گھنٹے اور گھنٹے اور گھنٹے تاش کھیلتے رہتے ہیں. بہت ساری ایسی گیمز ہیں جس میں، یہاں تک کہ کہا ایسی گیم جس سے تمہاری نماز چھٹ جائے، تمہارے دین میں نقصان آئے، وہ سب لغو ہے، وہ سب لغو میں داخل ہے، وہ مومن نہیں. مومن کی صفت تو اللہ نہیں بیان کی، جو لغو کام سے بچے. ٹھیک ہے، آدمی جم میں بھی جائے، سب کچھ کرے، سب کچھ کرے. میں کہا کرتا ہوں کہ اسلام فطرت سے روکتا نہیں ہے، لیکن اس کا راستہ بتاتا ہے، یہ غلط، یہ صحیح ہے. صحیح راستہ استعمال کرو، یہ صحیح ہے، اس پر چلو، کرو. آدمی طاقتور بھی بن سکتا ہے، آدمی اسٹرانگ بن سکتا ہے. جیسے میں نے حدیث سنائی تھی، قوی المؤمن احب اللہ، کبھی مومن اللہ کو بہت پسند ہے، اسٹرانگ. لیکن جب دین کا تقاضا آئے تو دین کی طرف فوراً چلو، ورنہ پھر لہو لعب میں، لغو میں داخل ہو جائے گا. آگے فرماتے ہیں والذین هم للزکاۃ فاعلون، مومن تو وہ ہے، یہی مومن ہے جو زکات کو دیا کرتے ہیں. کیا دیتے ہیں بھائی؟ زکات. مفسرین نے یہ سوال قائم کیا، یہ تو مکی صورت ہے، زکات تو فرض ہوئی سیکنڈ ہجری میں، ہجرت کے بعد مدینہ منورہ میں، پھر اس میں زکات کا کیوں ذکر کیا مکی کی صورت میں؟ یہ تو مکہ میں نازل ہوئی ہے، مکہ میں تو زکات فرض نہیں تھی، اس کو کیوں یہاں مکی صورت کے اندر میں زکات کا ذکر کیا؟ Why Allah mentioned about zakat in Makki surah while it became farz in the second hijri? وَآتُ حَقَّهُ يَوْمَ حَسَادِ، سورہ انعام جو مدنی سورہ، جو مکی سورت، فرمایا ہاں فرض زکات فرض ہو گئی، کمپلسری ہو گئی مکہ مکرمہ میں، لیکن اس کے دینے کا طریقہ، کس کو دینا ہے، کس کو نہیں دینا ہے، how much you have to pay zakat, what to give in zakat, جانور میں کتنا ہے، کھیتی میں کتنا ہے، پیسوں میں کتنا ہے، فلاں میں کتنا ہے، یہ تفسیر بتلائی گئی مدینہ منورہ میں. بات سمجھ میں آ رہی ہے؟ یہ تفسیر کہاں پر ہے؟ مدینہ منورہ میں. اور بعض مفسرین فرماتے ہیں زکات سے مراد یہاں نفلی صدقہ ہے، نفل چیریٹی. ورنہ ابو بکر صدیق رضی اللہ تعالیٰ، بہت سارے صحابہ کے پاس مکہ میں مال تھا، وہ دیتے تھے، لیکن جو طریقہ جو تھا مدینہ منورہ میں بیان کیا گیا. بعض مفسرین کہتے ہیں زکات سے مراد یہاں اس کا ڈکشنری معنی ہے، زکات کا ڈکشنری میں معنی پیور، یعنی پاک کرنا، پاک کرنا. اور اصطلاح میں ہے تمہاری زکات میں سے اتنا دینا، اتنے پیسوں میں سے اتنا دینا، یہ اصطلاح ہے، یہ شریعت میں، لیکن ڈکشنری میں کیا ہے؟ زکات کے معنی پاک کرنا ہے. وہ لوگ جو اپنے بدن کو شرک سے، گناہ سے، کبر سے، حسد سے، بغض سے پاک رکھتے ہیں. والذین هم للزکاۃ فاعلون، میرے نبی صلی اللہ علیہ وسلم کی صفت ہے وَيُزَكِّيهِمْ، تزکیہ کرنا. نبی صلی اللہ علیہ وسلم میں سب کچھ تھا، آپ امام بھی تھے مسجد کے، آپ مجاہد بھی تھے، آپ قاضی بھی تھے، आप मुफ्ती भी थे, आप फैसला करने वाले भी थे, अखलाक के पैकर थे, सब कुछ आपके अंदर में था। अल्लाह ने उनको ये सब बातें अता फरमाई थी। आपके इंतकाल के बाद 3 सेंचुरी तक ये बात रही, किसी सहाबी में सब कुछ है, सब कुछ है, किसी में 2 है, किसी में 3 है। अल्लाह पाक ने इसको शेयरिंग कर दिया कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की फिका का उलूम 4 इमाम को दे दिया, इमाम आजम इमाम को, हनीफा को, इमाम शाफी रहमतुल्लाह अलैह को, इमाम मालिक को, इमाम अहमद बिन हम्बल को, नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस का इल्म मुहद्दिसीन को दे दिया, इमाम बुखारी को पैदा कर दिया, मुस्लिम को पैदा कर दिया, इमाम तिर्मिजी को पैदा कर दिया, इमाम अबू दाऊद को पैदा किया, मुहद्दिसीन को पैदा कर दिया, आप सल्लल्लाहु अलैहि वसल्लम के इल्म कलाम का इल्म इमाम मातुर्दी को दे दिया, अशायरी को दे दिया, इमाम तहावी को दे दिया, और आपके तज़किया का उलूम अल्लाह पाक ने नक्शबंदी सिलसिले में बुजुर्ग पैदा कर दिए, और कादरी सिलसिले में, और इसी तरह चिश्तिया सिलसिले में, सहरवर्दी सिलसिले में अल्लाह के नबी के सारे उलूम को उम्मत के लोगों पर तकसीम और शेयरिंग कर दिया, ताकि कयामत तक मेरे नबी का दीन बाकी रहे, हर फन से कोई मिस आउट ना हो, कोई मिस आउट ना हो। लेकिन बड़ा सवाल होता है, कुरान में हर जगह पर नमाज और जकात मेंशन टुगेदर, अकीमुस सला वातुज़का स्टेबल इस सला एंड पे जकात टुगेदर। यहां क्या बात है, पहले जिक्र किया अल्लज़ीना हुम फी सलातिहिम खाशिऊन, फिर उसके बाद 4 आयत में लिस जकात का जिक्र है, बीच में एक्स्ट्रा आयत लाए अल्लाह पाक, वल्लज़ीना हुम अनि लगवी मोरिदून, लगव से बचना, अननेसेसरी टॉक से बचना, दोनों के बीच में इसको क्यों बयान किया, इमाम राजी का जवाब भी, अल्लाह अकबर, क्या फरमाते हैं, नमाज में खुशू और खुदू पैदा करने के लिए और जकात में इखलास पैदा करने के लिए आदमी को चाहिए कि अननेसेसरी टॉक से बच जाए, उससे बचे, फजूल काम ना करें, वरना नमाज में वसवसे आते रहेंगे, नमाज खराब हो जाएगी। इसलिए फरमाया ये इंपॉर्टेंट चीज है नमाज, फौरन उसके बाद लघु काम को जिक्र कर दिया, ये बहुत बड़ी चीज है जो यहां पर बयान की गई। वल्लदीनहुम लिज़्ज़काति फाइलून, और आगे क्या कह रहे हैं, वल्लदीनहुम लिफुरूजिहिम हाफिज़ून, वो लोग जो अपनी शर्मगाह की हिफाजत करते हैं। ये क्या चीज है, फरमाया इंसान को जैसे खाने की जरूरत है, पीने की जरूरत है, शहवत के तकाजे को पूरा करने की भी जरूरत है, इसलिए अल्लाह पाक ने बीवियां रखी है। लेकिन अगर आदमी कोई ज्यादा खा ले और ज्यादा पी ले तो परेशान हो जाता है, बीमार हो जाता है, और अपने शहवत के तकाजे को सही जगह इस्तेमाल न करे, इधर उधर इस्तेमाल करे तो भी मुसीबत है। इसीलिए नबी अकरम शासन फरमाया अगर कोई आदमी अपनी बीवी के साथ जिमा करे तो उसको सदके का सवाब है, सदके का सवाब है। साहबा ने पूछा अल्लाह के रसूल यह भी सदका, आदमी अपनी ख्वाहिश पूरी कर रहा है, इज फुलफिलिंग इज डिजायर, हाउ कैन ही गेट द रिवॉर्ड ऑफ चैरिटी। एक आदमी सदका देता है उसको जो सवाब मिलता है वो बीवी के साथ अगर इस तरह वो अपने शहवत को पूरा करता है उसको सदके का सवाब है। फरमाया हाँ अगर ये अपनी ख्वाहिश को हराम जगह पूरी करता तो वहां उसको गुनाह होता, हाँ अल्लाह पाक उसको सवाब दे रहे हैं। والذين هم لفروجهم حافظون الا على, अपने शर्मगाह की हिफाजत करें। नबी अकरम सासन फरमाया जो आदमी 2 चीजों की गारंटी मुझसे ले ले, 2 चीज की, वो क्या है, अपनी जबान की हिफाजत की, और अपनी जबान की हिफाजत करें और अपनी शर्मगाह की हिफाजत करें, उसको मैं जन्नत के दरमियान में एक महल दिलवाऊंगा, दरमियान में जन्नत के अंदर। वो कहते ना आई वॉन्ट टू फाइंड अ होटल इन सिटी रहने के लिए, बीच फ्रंट अच्छा व्यू कर सकू, है ना, कहते ना काबा व्यू चाहिए, अल्लाह के नबी कह रहे हैं काबा व्यू क्या, अगर तुम्हें जन्नत का व्यू करना है बेस्ट होटल, बेस्ट जन्नत हाउस, मिडल ऑफ द जन्नत,
वो क्या होगा जिसे सारा चार नजर आ गया? तो क्या जुबान से अननेसेसरी गुनाह से अपने आप को बचाओ और अपनी शर्मगाह की हिफाजत करो, गलत जगह उसको इस्तेमाल न करो। हाँ मगर दो जगह है, इल्ला अला अज़वाजिहिम औ मा मलकत, बांदियों के साथ तो बांदी है नहीं, बीवियां ही है, उसी पर सबर करो, उसी पर सबर करो और सबर की जिंदगी गुजारो। एक बूढ़े साहब ने मुझे सवाल किया, हजरत मेरी बीवी भी जन्नत में आएगी? मैंने कहा हाँ, तो खूबसूरत बन के आएगी ना, हर जुमा को उसकी खूबसूरती बदल जाएगी, तेरी भी बदल जाएगी। बूढ़े नहीं, तुम जवान हो जाओगे जन्नत में। कहा तो दुनिया में परेशान हूं, वहां क्या होगा, वहां तो अबदुल आबाद की जन्नत है। नहीं नहीं, जन्नत में जाने से पहले एक नहर से पानी पिएंगे जिससे गुस्सा, एक दूसरे की नफरत, झगड़े सब कुछ खत्म हो जाएंगे और ऐसे हो जाएंगे जैसे जन्नत में अल्लाह की गाय माशाल्लाह मोहब्बत पैदा हो जाएगी। हाँ यहां उलमा फरमा, हमारे उस्ताद कहते थे इस जहां पर कि इसमें मुता भी दाखिल है, मुता हराम है वो भी इसमें दाखिल है, लेकिन मुता का माना समझ में आता है, मुता का माना है शिया लोग जो अहले तशी कहते हैं कि कुछ दिन के लिए या कुछ घंटों के लिए निकाह कर लेते हैं कुछ पैसे देकर, फिर छोड़ के चले जाते, तू जाने तेरा काम जा, फ्यू आवर्स, फ्यू डेज, वन डे, टू डे। ये आयत तो मक्की है, फिर उस्ताद जी ने यहां ऐसे क्यों बयान किया कि यहां मुताबी दाखिल है? मुताबी दाखिल है, हालांकि मदीना मुनव्वरा में मुता की इजाजत थी, बाद में हराम हुआ, बाद में मुता हराम हुआ, लेकिन उलमा फरमाते हैं चूंकि उसका जिक्र सूरत निसा में आएगा, मुता का अगली सूरत में, सूरह निसा में, इसीलिए इब्ने उमर फरमाते हैं अपनी बीवियों को सूरह निसा पढ़ाओ और उनकी तालीम दो, उनको को सूरह निसा की तफसीर पढ़ो। अल्लाह पाक ने औरतों के जो अहकामात, रूल, रेगुलेशन जो सूरह निसा में बयान किए, सूरह नूर में जो बयान किए हैं वो कुरान में कहीं बयान नहीं किए। ये नमन फरमाते हैं कि अपनी बीवियों को सूरह नूर सिखाओ, सूरह नूर की तफसीर सिखाओ, उसमें बहुत सारे लेडीज के बहुत सारे रूल रेगुलेशन है, उसमें वहां मुता का भी जिक्र आएगा, वहां तफसीर से बयान करेंगे, लेकिन मुझे सिर्फ इतनी बात कहनी है कि मुता का जिक्र तो बाद में हुआ, यहां फिर उस्ताद ने हमें बयान किया, फरमाया चूंकि ये चीज भी हराम हो गई, इसलिए उस्ताद ने कहा कि इस तफसीर में यह भी दाखिल हो सकता है आजकल के हिसाब से कि मुता हराम है। मुता क्या है? इसी तरह मुबस्सिरीन कहते हैं अपने हाथ को इस्तेमाल करना मनी निकालने के लिए, इस्तिमता बिल यद जिसको कहते हैं, मास्टरबेशन जिसको कहते हैं, वो भी इसमें दाखिल है, ये सब हराम है, वो मोमिन नहीं। इसीलिए हदीस में आता है जो आदमी अपने हाथ से मनी निकालता है कयामत में उसका हाथ प्रेग्नेंट होगा, ऐसे प्रेग्नेंट होगा सारे अंबिया के सामने, सबके सामने। हज में गया था मैं लास्ट ईयर, एक नौजवान मेरे पास आया, फरमाया एहराम की हालत में मैंने ये काम कर दिया, एहराम की हालत में मैंने ये काम किया। तो मुझे पूछा सवाल, मैंने कहा भाई दम देना पड़ेगा, दम देना पड़ेगा, इसलिए जो आदत हो जाती है बुरी वो आदत छुट्टी नहीं, इसलिए इंसान को चाहिए कि मोमिन बने और मोमिन के जो सिफात है वो पढ़े। मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम ने मोमिन के क्या क्या सिफात बयान किए, हमें दाखिल होना है ईमान वालों में, या अय्युहल्लज़ीना आमनू उदखुलु फिस्सिल्म काफ़ा, मुकम्मल इस्लाम में दाखिल हो, आधा टीचर आधा बटेर नहीं, मुकम्मल दाखिल हो और जो अहकाम है उसको अदा बजा ला। फरमाया फइन्नहुम गैर मलूमीन, वो लोग जो अपनी बीवियों के साथ होते हलाल है वो तो, उसमें कोई शर्मिंदगी की बात नहीं है, उसमें कोई मलामत नहीं है, अल्लाह ने अंबिया के लिए हलाल कर दिया, सहाबा ताबीन औलिया उलमा सुला और कयामत तक आने वाले सबके लिए शादी के बाद बीवी क्या हो जाती है, हलाल हो, ये जायज, कोई मलामत नहीं। फमन इब्तगा, हाँ जो उससे आगे बढ़ेगा
فَأُولَئِكَ هُمُ الْعَادُونَ, وہ حد سے آگے بڑھنے والا ہے. عادون کا کیا معنی ہے؟ ظلم کرنے والا. اس لیے کہ اگر یہ زنا کرے گا, اگر وہ عورت پریگننٹ ہو گئی, if she fall pregnant, اس سے بچہ پیدا ہوگا, تو پہلے زمانے میں اگر کوئی عورت زنا کرواتی تھی, پریگنر ہو جاتی تھی, اس کو بچہ ہوتا, تو لوگ اس بچے کو قتل کر دیتے تھے. یہ ظلم ہے, بچے کو قتل کرنا بھی ظلم ہے, بچے کا کیا قصور ہے؟ بعد میں یہ تو ڈے سینٹر کھولا یورپین کنٹری کے حساب سے, جیسے جیسے وجود میں آیا اور وہ زنا کرتے ہیں, پھر وہ کیا ہے, ماں کو اور بچے کو, جس کا باپ ہی نہیں, ادھر ادھر زنا کر کے پریگننٹ ہو گئی, ڈے سینٹر میں رہتی ہے اور بچہ بڑا ہو جاتا ہے. اب اس بچے کو تربیت نہیں ملتی ہے, جو تربیت گھریلو حالات کے اعتبار سے ہوتی ہے, اور اسی طرح کمیونٹی میں اس پر کوئی رحم کرنے والا نہیں, شفقت سے دیکھنے والا نہیں, یہ تو ایسا ولد زنا ہے, فلاں ہے فلاں ہے, یہ بھی ظلم ہے. اس لیے اللہ کہہ رہے ہیں فَأُولَئِكَ هُمُ الْعَادُونَ, یہ کام کرنے والا, یہ حد سے آگے بڑھنے والا ہے, اس نے ظلم کا کام کیا ہے. اللہ کیا جواب دینا پڑے گا اس کا. فَمَنِ ابْتَغَى وَرَاءَ ذَلِكَ فَأُولَئِكَ هُمُ الْعَادُونَ وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ. آگے کیا کہہ رہے ہیں, دیکھو راعون کا کیا معنی, وہ لوگ جو مسلمان مومن وہی ہے جو امانتوں کو ادا کر دیتے ہیں اور اللہ کے اور بندوں کے وعدے کو پورا کرتے ہیں, پورا کرنے کا خیال رکھتے ہیں. راعون, راعون کے معنی شپت, چرواہا, جو حدیث میں ہے الا کلکم راعین وکلکم مسئول عن رعیته الرجل راعین الا اہل بیتہ والمرأة راعية على بيت زوجها وولدها. اللہ کے نبی کے سارے فرمان ہیں, تم سب کے سب شپد ہو, تم سب کے سب شپد ہو, یعنی ریسپونسبل ہو, ذمہ دار ہو, کس کے؟ اپنی بیوی کے اور اپنے بچوں کو لک آفٹر کرنے کے. قیامت میں تم کو سوال ہوگا تمہارے بچوں کے بارے میں. وَكُلُّكُمْ مَسْئُولٌ عَنْ رَعِيَّتِهِ, ہر ایک کو جس کے ہاتھ نیچے جو بھی ہو, مثال کے طور پر ایک فیکٹری کا مالک ہے, اس کے ہاتھ نیچے 10 آدمی کام کرتے ہیں, وہ 10 آدمیوں کا وہ مالک ہے, اس کا سوال ہوگا 10 آدمیوں کا, بچوں کا سوال ماں باپ کو ہوگا. لیکن کیا کہتے ہیں, یہ بیوی تیرا قصور ہے, میرا قصور نہیں ہے, تو بگاڑ رہی بچے کو. اور بیوی کہتی ہے تو بگاڑ رہا ہے بچے کو, ایک دوسرے پر انگلی کرتے ہیں اور بچے بگڑتے چلے جاتے ہیں, حالانکہ دونوں کا سوال ہوگا, ماں کو بھی باپ کو بھی. میں اس کی مثال دیا کرتا ہوں, ماں اسکول ٹیچر ہے اور باپ اسکول کا پرنسپل ہے. نہیں سمجھے میری بات, ماں اسکول ٹیچر ہے, ٹیچر کی بھی ذمہ داری ہے تو لک آفٹر دی اسٹوڈنٹس, اور پرنسپل کو بھی سوال ہوگا کہ تیری اسکول میں ایسے کیسے ہوا. دونوں کو سوال ہوگا, ماں اور باپ کو. تو یہاں پر راعون کہا جو امانت کو ادا کر رہے ہیں. اسی لیے نبی اکرم صلی اللہ علیہ وسلم نے بیان فرمایا الا لا دین لمن لا امانت له, سن لو, اس آدمی کے اندر میں دین ہی نہیں جو امانت کو ادا نہیں کرتا ہے. اب مفسر فرماتے ہیں امانت کیا ہے, واٹ از اے ٹرسٹ اینڈ امانت. فرمایا یہ میرا بدن بھی میرے لیے امانت ہے, اللہ کی امانت ہے, یہ آنکھ یہ کان یہ سب امانت ہے اللہ کی. اللہ مجھے پوچھے گا آئی گیو گیون یو دا امانت, ڈیڈ یو فلفل دا رائٹ آف مائی امانت؟ پوچھے. اسی طریقے سے محدثین فرماتے ہیں غلط جگہ پر استعمال کریں گے تو ان اعضا کو پوچھا جائے گا. یہاں تک کہ فقہا نے لکھا ہے یہ میرے بھائی کو میں یوں کہوں یہ 50 کی نوٹ ہے فلاں کو دے دینا. ایک مسئلہ فقہ کا بیان کر رہا ہوں, میں نے ان کو کہا یہ 50 کی پوری 50 نوٹ ہے, 50 کی نوٹ ہے, 10-10 کی نہیں, 20-20 کی نہیں ہے, 50 کی نوٹ ہے. میں نے ان کو کہا فلاں کو دے دینا, یہ 1000 روپے کی نوٹ ہے فلاں کو دے دینا. اب اس نے کیا کیا, اپنے گھر جا کر اس 50 کو رکھ لیا, اس کی 10-10 یا 20-20 بنا لی, تو یہ بھی امانت میں خیانت ہے. مسئلہ ہے فقہ کا, ہاں یہ سارے مسائل ہیں. چلے یار یہ پوری بڑی نوٹ میں رکھ لوں, नहीं नहीं इसका भी सवाल होगा, फुकहा ने इसको भी लिखा है, हमने अल्लाह का कलमा पढ़ा है ला इलाहा इल्लल्लाह, तो अल्लाह के क्या अहकाम है उसको पूरा करने के तकाजे का सवाल होगा। मोहम्मद रसूलुल्लाह पढ़ा तो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर क्या क्या तकाजे हैं सुन्नतों के, उसका सवाल होगा। ये सारी चीजें जानना जरूरी है। अमानत, अमानत अदा करना जरूरी है, जिसकी भी अमानत हो ये मोमिन की निशानी है। और आगे वादिहिम हुकूकुल्ला भी वादा है अल्लाह का, और हुकूकुल इबाद भी वादा है, दोनों को पूरा करना जरूरी है, दोनों को। इसमें हम सब रिस्पॉन्सिबल है। अल्लाह ने हमसे क्या वादा लिया है, वो तो उसी वक्त से ले लिया, बताओ मैं तुम्हारा रब हूं या नहीं। सबने कहा बला, यस। क्या हम उस बला का हक अदा कर रहे हैं, उसका सवाल होगा, हर चीज का सवाल होगा। इसीलिए आगे फरमा रहे वल्लदीन हुम अला सलावातिहिम युहाफिजून, वो लोग जो अपनी नमाजों की हिफाजत करते हैं। एक बहुत सवाल होता है जहन में, ऊपर तो नमाज का जिक्र आ गया, अल्लदीन हुम फी सलातिहिम खाशिऊन, फिर दोबारा खीर में ले आया आखिरी आयत में वल्लदीन हुम अला सलावातिहिम युहाफिजून, दोबारा क्यों जिक्र किया। मुहद्दिस मुफस्सिरीन फरमाते अल्लाहु अकबर, फरमाया नमाज इतनी इंपॉर्टेंस है कि जो नमाज की पाबंदी करता है तो बीच में जितनी बात बयान की है इन 10 चीजों में से अल्लाह उसके ऊपर चलना आसान कर देता है। इसलिए पहले भी नमाज का जिक्र, आखिर में भी नमाज का जिक्र है। हाँ, ये कितना इंपॉर्टेंस है उसको हम समझ नहीं पाते हैं। आदमी नमाज के तकाजे को पूरा करे, अगर नमाज के तकाजे को पूरा नहीं करता तो कयामत में उसको सवाल होगा। जैसे हम सजदे में जाते हैं ना, सजदे में जाते हैं तो हमारा ये जो पैर जो होता है ना वो ऐसे उसके उसके जो अंगूठे हैं ना वो किबले की तरफ दबा के रखना सुन्नते मुअक्कदा है, सुन्नते मुअक्कदा। और हम ऐसे रख लेते हैं या फिर ऐसे रख लेते हैं, या पैर को, अगर पैर को उठा लिया तो नमाज ही टूट गई, दोनों पैर को सजदे में उठा लिया तो नमाज ब्रोकन। लेकिन ये जो हम सजदा करते हैं ना तो उसके अंगूठे जितने हैं उस किबले की तरफ, पूरा बदन किबले की तरफ होना चाहिए। जब तुम खड़े हो तो नमाज में दोनों फीट टूवर्ड्स द किबला, ऐसा नहीं जो बहुत से लोग खड़े होते हैं, एक इधर और एक इधर, सीधा दोनों पैर सीधे होने चाहिए, ऐसे नहीं। हर चीज किबले की तरफ होगी तो फिर, वरना ये सुन्नत मुअक्कदा छूटने पर क्या होगा, मकरूह होगा। और अल्लाह चाहे तो सवाब दे, अल्लाह चाहे तो सवाब न दे, काट ले। हाँ, बहुत सी मरतबा हमें पता भी नहीं होता है कि हमारी नमाज हुई या नहीं हुई, कितनी सुन्नत हमारी नहीं हुई। अभी तक हमें नमाज की किस तरह पढ़ना है, फराइज वाजिबात, वो उसकी सुन्नत भी हमें पता नहीं होती है। बहुत सारी चीजें जो हम छोड़ देते हैं, बहुत सारी। इसी को यहां कह रहे हैं सलावात युहाफिजून, अपने नमाज के मसाइल को याद करके बराबर नमाज पढ़े। हजरत हुज़ैफा रज़ी अल्लाह तआला अन्हु एक मर्तबा एक को देखा नमाज पढ़ रहा है तो बुला इधर, कहा कितने सालों से ऐसी नमाज पढ़ रहे हो, कहा 30 ईयर से। फरमाया हुज़ैफा अल्लाह की कसम खाकर कहता तेरी एक भी नमाज कबूल नहीं हुई, नो अ सिंगल नमाज एक्सेप्टेड, मुझसे नमाज सीख। फिर उसके बाद हदीस बयान की कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सिटिंग इन मस्जिद, एक सहाबी आए जल्दी जल्दी नमाज पढ़ ली और उसके बाद आया सलाम अलैक या रसूल अल्लाह, अल्लाह के नबी ने जवाब दिया और फरमाया नमाज पढ़ ली, कहां, फरमाइल्लम तो सल्ली, जाओ नमाज फसल्ली फिल्लम तो सल्ली, वापस जाओ नमाज पढ़ो, तुमने नमाज नहीं पढ़ी, हालांकि तो पढ़ी है। फिर पढ़ी, फिर आया फरमाइर जी वापस जाओ नमाज नहीं पढ़ी तूने, तीसरी मर्तबा पढ़ी, फिर गया सलाम फरमाइर जी, अल्लाह के रसूल मुझे नहीं आता है तुम सिखाओ। अल्लाह के नबी ने उनको नमाज भी सीखने की चीज है भाई, नमाज भी सीखने की चीज है, हम सीखते नहीं है, याद रखो। औकात की पाबंदी, نماز کے اوقات کی پابندی بہت ضروری ہے، اس سے تمہارا نفس قابو میں رہتا ہے. نفس کو قابو میں رکھنے کے لیے وقت پر نماز کی پابندی سب سے بڑی چیز ہے. میں نہیں کہتا، اللہ کے نبی کہہ رہے ہیں، قرآن میں بھی ہے. تہجد کے بارے میں دیکھو، قرآن میں ہے اشد وطئا، سورۃ مزمل میں ہے، فرمایا تہجد کی نماز ڈیزائر کو، نفس کو سپریس دبانے کے لیے سب سے بڑی چیز ہے. وہ اقوى مقیلا، اور تہجد کا ٹائم اللہ سے بات کرنے کا بیسٹ ٹائم ہے. اللہ خود کہہ رہے ہیں قرآن میں، مجھ سے بات کریں تہجد میں آ جاؤ، مجھ سے بات کر، اس لیے کہ وہاں کوئی نہیں ہے، تو اور میں دو ہی ہے، کوئی نہیں ہے، اور پورا دن ہم اللہ کی طرف، اور تہجد میں اللہ ہماری طرف، ہماری طرف متوجہ ہے. مان حل میں مستغفر فاغفر لہ، صحیح حدیث بخاری کی، حل میں مسترزق فارزق، ہے کوئی مغفرت مانگنے والا اس ٹائم میں، معاف کر دو، ہے کوئی روزی مانگنا، ہے کوئی فلاں قضا 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 قضا، حدیث میں ہے یہ مانگو اللہ سے اس ٹائم پر، اس لیے کہ تو اور اللہ اکیلا ہے، کسی کو پتا نہیں تو اللہ کے سامنے جھکتا ہے. یہ چیز ہے مغفرت مانگنے کا سب سے بیسٹ ٹائم تہجد کا ٹائم ہے. بعد میں اٹھ جائیں، چار رکعت پڑھیں، آٹھ چھ رکعت پڑھیں، یا نو آٹھ رکعت پڑھیں اور وتر پڑھ لیں، اس سے بڑھ کر کوئی ٹائم نہیں ہے. سب سے شاہ فرمایا اشد وطئا واقوم قیلا، ہم سنت کے مطابق نماز، پہلے ہماری دو رکعت میں دو منٹ لگتی ہے، ہم چار منٹ لگا لیں، ذرا لمبی کر لیں، اچھا سجدہ کریں، اچھا رکوع کریں، یاد کریں اللہ کو اس نماز میں. بھائی ٹی وی کے سامنے یا فون میں میڈیا پر ہم ایک ایک گھنٹہ بیٹھتے ہیں تو کوئی سوال نہیں، امام صاحب نے اگر دو منٹ بڑھا دی تو بڑا مسئلہ ہے، پورے محلے میں ہو جاتا ہے دو منٹ لمبی، امام صاحب کو نکالو، لمبی نماز پڑھاتا ہے. اسی لیے حضرت سعد رضی اللہ تعالیٰ کو کوفہ سے بلایا، کوفہ والوں نے کمپلین کی حضرت عمر کو، یہ بہت لمبی نماز پڑھاتا ہے، وہاں جاؤ ان کو بلاؤ. کوفہ سے حضرت عمر کی حکومت تھی، بلایا گیا ان کو، ہمیں کیا بات ہے، لوگ کہہ رہے ہیں آپ کی شکایت کر رہے ہیں بہت لمبی نماز پڑھے، میں کیا لمبی پڑھتا ہوں، پہلی دو رکعت کو ذرا لمبی کرتا ہوں، دوسری دو رکعت کو شارٹ کٹ، کیا اتنی آیت جیسے نبی صلی اللہ علیہ وسلم پڑھتے تھے 60-100 آیت میں پڑھتا ہوں. فرمایا یہ تو ہم بھی پڑھتے ہیں مدینہ منورہ میں، یہ کوئی لمبی نہیں ہے، لیکن سنت کے مطابق. فرمایا سعد رضی اللہ تعالیٰ نے، چاہے میری جان چلی جائے میں نبی کی سنت کو نماز میں نہیں چھوڑوں گا. دوسرا مسئلہ تھا کہ کوفہ مسجد قبا میں نماز پڑھانے والے صحابی پوری سورہ بقرہ پڑھتے تھے عشاء میں، تو اللہ کے نبی نے ان کو بلایا، تو لوگوں کو فتنے میں ڈالتا ہے کل سے سورہ اقرا بسم اور فلاں فلاں سورہ پڑھنا، کیونکہ وہ پورا دن کام کرتے ہیں نا، فجر میں تو آدمی سو کر آیا ہے، ابھی کیا سوئے گا، آرام کر کے آیا ہے. جو اللہ کے نبی فجر میں قرآن کیوں پڑھتے تھے، اس لیے کہ فجر میں منافقین سو جاتے ہیں، ڈس بلیور سو جاتے ہیں. آؤ، اسی لیے فجر کی نماز ایسی ہے، اقم الصلاۃ لدلوک الشمس الى غسق اللیل، آگے کیا، ان قرآن الفجر کان مشہودا، قرآن الفجر، فجر میں قرآن کان مشہودا، کیا مطلب ہے، فجر میں فرشتوں کی ڈیوٹی چینج ہوتی ہے، رات والے فرشتے بھی فجر میں ہوتے ہیں اور ڈے ڈیوٹی والے فرشتے بھی فجر میں ہوتے ہیں، وہ قرآن سنتے ہیں. اور آگے امام رازی کیا کہتا ہے، فجر کا قرآن سننے کے لیے اللہ کی طرف سے اسپیشل فرشتے آتے ہیں قرآن سننے کے لیے، ان قرآن الفجر کان مشہودا. یہ تو بخاری کی صحیح حدیث ہے نا، اس لیے قرآن. ہاں قضا نماز بھی پوری کرو، نماز چھٹ گئی ہے، آج ہمارے مشائخ بھی نہیں کہتے بھائی تمہاری قضا نماز پوری کرو، جو نماز چھٹ گئی ہے اس کو پڑھو، اس کا سوال ہوگا. اگر کوئی آدمی نیت کر لے آج سے میں قضا نماز پڑھوں گا، زندگی کی میری پہلی ظہر، زندگی کی دوسری ظہر، زندگی کی تیسری ظہر، عصر کے وقت زندگی کی پہلی عصر، اگر یاد رہی دین اور رات اور دن وغیرہ، تو اس طرح کہہ دو، میری زندگی میں اگر ظہر چھٹی ہے میں قضا کرتا ہوں، میری زندگی میں ظہر دوسرے دن پھر کہہ دو، اس طرح بہت آسان ہے، فقہا نے آسان کر دیا ہے، ہمارے لیے کوئی ایکسکیوز نہیں ہے. اگر ہم نے پڑھنا شروع کیا دوسرے دن ہماری موت آ گئی تو ابھی اللہ سے امید ہے کہ اس نے شروع کیا ہے، چلو معاف کر دو، امید ہے. ایسے لوگوں کے لیے یہ 10 چیزیں اللہ پاک نے بیان فرمائی، اولئک هم الوارثون، ختم کرتا ہوں، اولئک هم الوارثون، یہ لوگ وارث ہیں، وارث بھی انہیریٹنس جس کو کہتے ہیں، انہیریٹنس کہتے ہیں بھائی، باپ کا انتقال ہوا، ماں کا انتقال ہوا تو پھر کیا یہ وارث بنیں گے، یہ مومن مریں گے تو کس چیز کا وارث بنیں گے؟ فرمایا وارث تو بنتا ہے باپ کے مال کا، ہمارا باپ کا مال کون سا ہے؟ جنت مر، ہاں فرمایا اللہ تعالیٰ نے جنت بنی آدم کے لیے بنائی ہے، آدم علیہ السلام کے لیے، آدم ہمارے باپ ہے، ہم ہماری ماں ہے، ہم ان کے بچے ہیں، فرمایا یہ تمہارے لیے میراث ہے جنت، اولئک هم الوارثون، اور جنت بھی کون سی؟ الذین یرثون الفردوس، جنت الفردوس، ساری جنت کو کون فیکون سے بنایا، بیت بھی ہو جا ہو گئی، لیکن جنت الفردوس کو اللہ نے اپنے ہاتھ سے بنایا ہے، اس کی ہر چیز اپنے ہاتھ سے بنائی ہے۔ حضرت حارثہ رضی اللہ تعالیٰ کا نام سنا ہے آپ نے، وہ حارثہ رضی اللہ تعالیٰ صحابی ہے، بدر کے دن اللہ کے نبی نے کہا کون ہے تم میں سے جو سپائی کر کے آ جائے، جاسوسی کر کے آ جائے کافروں کے بارے میں، کدھر ہیں وہ لوگ؟ حارثہ کھڑے ہو گئے، میں جاؤں گا، جو چلے گئے انہوں نے دیکھا تو لگتا ہے کوئی سپائی ہے، یہ جاسوس ہے، تو انہوں نے ان کو تیر مارا، ایسا تیر مارا کہ وہ شہید ہو گئے۔ اب ادھر ان کی ماں پریشان ہے، یہ صحابی ہے، یہ ہمارے جوانوں کے لیے کتنا چبا گیا، یہ صحابی ہے، اللہ کے نبی کی بات پر قربان، چلو میں جاتا ہوں 3 دن کے لیے، میں جاتا ہوں 10 دن کے لیے، یہ نک گئے چلے گئے، شہید ہو گئے اللہ کے راستے میں۔ ماں نے کہا اللہ کے نبی اگر میرا بیٹا جنت میں ہے تو میں خوشی مناؤں گی، اور اگر میرا بیٹا جہنم میں ہے تو میں خوب روؤں گی۔ اللہ کے نبی مجھے بتائیے، فرمایا تمہارا بیٹا جنت الفردوس میں ہے، کہاں پر ہے؟ چونکہ ان کو فکر تھی ابھی تو یہ لڑائی میں گیا نہیں، اس سے پہلے شہید ہو گیا، مجاہد تو بنا نہیں، ڈاؤٹ تھا ایسا۔ تو اللہ کے نبی نے کہا کیا کہا؟ وہ تو جنت الفردوس میں ہے، اعلی جنت میں، جو بالکل عرش کے نیچے والی جنت ہے، اس سے اوپر کوئی جنت نہیں ہے، اسی لیے قرآن میں ہے اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی دعا فرمائی، فرمایا جب تم جنت مانگو تو جنت الفردوس مانگو، اللہ سے مانگو تو کیا مانگو؟ اللہم انی اسألوکا جنت الفردوس۔ اسی لیے قرآن میں یاد رکھو، خالی دعا سے کام نہیں چلے گا، اللہ جنت الفردوس، جنت، اور نماز تو پڑھتا نہیں، عمل صالحہ کرتا نہیں۔ اللہ نے قرآن میں کہا ان الذین آمنوا، سورہ کہف کے اخیر میں، وعملوا الصالحات کانت لہم جنات الفردوس نزلا خالدین فیہا لا یبغون عنہا حولا، ایمان والے، نیک اعمال کرنے والے، ان کو اللہ جنت الفردوس دے گا، اس میں ہمیشہ رہیں گے، کبھی اس سے نکلیں گے نہیں۔ سننا ہی بات، اور اس میں بار بار سلام ہوگا، سلام سلام قولا من رب الرحیم۔ اس لیے یہاں کہا جو جس کے اندر میں یہ صفات ہو نا، اس کو اللہ جنت الفردوس دے گا۔ کوشش کرو، بہت آسان ہے، کیا ہے؟ نمبر ون، نماز کو کنسنٹریشن کے ساتھ پڑھو، اچھی طرح وضو کرو، میں نے بہت تفصیل سے سمجھایا تھا لاسٹ ویک کو کہ وضو کس طرح کرنا ہے، وضو کا بھی اثر ہوتا ہے نماز پر، تو اچھی طرح نماز پڑھو، اور لغو باتوں سے بچاؤ، بیٹھ کر کے لغو باتیں نہ کرو، اور زکات دیتے رہو، اور زنا سے بچو، بہت آسان کرتے ماشاءاللہ، زنا سے بچا دے، اور امانت ادا کرو، اللہ کی جو امانت اللہ کو ادا کرو، بندے کی جو امانت بندے کو، اللہ کے وعدے کو پورا کرتے رہو، نماز پڑھتے رہو، زکات کرو، زکات دیتے رہو، رمضان آئے روز، کچھ کوشش کرنا ہمارا کام ہے، نماز کی پابندی کریں گے تو یقیناً داخل الجنہ، اور جنت بھی جنت الفردوس جو اللہ نے خود کہا ہے، الذین یرثون الفردوس، وہ جنت الفردوس کے وارث ہوں گے، ہم فیہا خالدون، اور وہ اس میں ہمیشہ ہمیش رہیں گے۔ اللہ پاک ہم سب کو جنت الفردوس نصیب فرمائے، یا ارحم الراحمین، یا ذو الجلال والاکرام، یا حنان یا منان، یا حجاب یا سلطان یا قدیم الاحسان، اللہم صلی وسلم دائما ابدا علی حبیبک خلق اللہ، تیرے کلام کی محبت میں ہم بیٹھے ہیں، اللہ ہماری مغفرت کر دے، اللہ ہمیں معاف کر دے، بہت سارے گناہ ہیں جو ہم چھپاتے ہیں، بہت سارے گناہ جو ہم چھپاتے ہیں، اللہ کسی کو پتا نہیں، نہ ماں کو، نہ باپ کو، نہ بیوی کو، نہ بچوں کو، نہ دوستوں کو، کسی کو پتا نہیں، اللہ تجھے سب کچھ پتا ہے، اللہ कि रामन कातिबीन ने सब लिख लिया है, अल्लाह हम तौबा करते हैं, अल्लाह कातिबीन के दफ्तर से सबको मिटा दे और फरिश्तों से भी भुला दे अल्लाह, जिस जमीन पर गुनाह किया उस जमीन को भी भुला दे अल्लाह, और जितने गवाह हमारे खिलाफ बनेंगे कयामत में उन सब से भुला दे अल्लाह, और हमें माफ कर दे, हमें माफ कर दे अल्लाह, अपने नेक बंदों में से बना दे, हमें सेहत और आफियत नसीब फरमा, कुव्वत बदन नसीब फरमा, अल्लाह कुव्वत बदन नसीब फरमा, कुव्वत दिल नसीब फरमा, दिल को नूरानी बना दे अल्लाह, अल्लाह हमारे बदन में ताकत अता फरमा ताकि हम तेरी इबादत अच्छी तरह कर सके अल्लाह, अल्लाह ताकत अता फरमा, जाहिरी और बातिनी गुनाह से बचने की ताकत नसीब फरमा, या अल्लाह बचने की हिम्मत नसीब फरमा, कुव्वत नसीब फरमा, अल्लाह कुरान पढ़ने की तौफीक नसीब फरमा, अल्लाह ये 10 चीजें जो यहाँ बयान की गई हम सब के लिए चलना उस पर और अमल करना आसान फरमा, हमें जन्नतुल फिरदौस नसीब फरमा, जन्नतुल फिरदौस नसीब फरमा, जिसमें तेरे आका तेरे आखिरी नबी जाएंगे, अंबिया जाएंगे, अल्लाह उसमें हमें भी जाना नसीब फरमा, उसमें हमें भी जाना नसीब फरमा, ऐ अल्लाह जीना से, चोरी से, गीबत से, झूठ से, बोहतान से, तकबर से, हर किस्म के कबाइर सगाइर से हमारी हमारी आलो औलाद की हिफाजत फरमा, हमारे गुनाह माफ फरमा, हमारी आलो औलाद की मगफिरत फरमा, माँ बाप को माफ कर दे, ऐ अल्लाह भाई बहनों की मगफिरत फरमा, रिश्तेदारों की मगफिरत फरमा, सारी उम्मत की मगफिरत फरमा, मेरे दोस्त अहबाब की, हमसे ताल्लुक रखने वाले की, सबकी मगफिरत फरमा, ऐ अल्लाह ये जो हमारा मिक्सर के जरिए से लोग सुन रहे हैं और ई मस्जिद के जरिए घरों में सुन रहे हैं, अल्लाह सबकी मगफिरत फरमा, सबको आफियत नसीब फरमा, खुसूसन ये मेरे भाई जो अपनी कुरान की मोहब्बत में यहाँ बैठते हैं और सामने बैठकर सुनते हैं, अल्लाह उनके लिए इस कुरान की बरकत से मैं खास दुआ करता हूँ, उनको उनकी नस्लों में हाफिज कुरान पैदा फरमा, आलिम दीन पैदा फरमा, दीन के दाई पैदा फरमा, दीन के दाई पैदा फरमा, आशी के कुरान पैदा फरमा, सेहत और आफियत नसीब फरमा, अल्लाह ये दूर दूर से आते हैं, ये सिर्फ तेरे कुरान की मोहब्बत में आते हैं, जिस तरह ये कुरान के लिए चल कर आते हैं उनके लिए जन्नत का रास्ता आसान फरमा, जहन्नम के रास्ते से बचा लेना, ये नेकी के रास्ते पर चल कर आते हैं, अल्लाह नेकी के सदके, अल्लाह तेरे कुरान के सदके जन्नतुल फिरदौस में जाना आसान फरमा, बेहिसाब जन्नत में दाखिल फरमा, कब्र के हिसाब किताब से हमारी हिफाजत फरमा, सवाल जवाब से हमारी हिफाजत फरमा, अल्लाह वहां के अजाब से हमारी हिफाजत फरमा, कयामत के सवाल जवाब से हिफाजत फरमा, अल्लाह आर तेरे अर्श के साये में जगह देना, तेरे अर्श के साये में जगह देना, तेरे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के मुबारक हाथों से हौज़े कौसर का पानी और वो पानी जो आपने अपने लबों से लगाया हो फिर हमें अता फरमाए, ऐसा पानी हमें नसीब कर देना, या अल्लाह हमारे घरों के फितनों को झगड़ों को खत्म फरमा, खत्म फरमा, खत्म फरमा, घरों में सुकून नसीब फरमा, घरों में कुरान तिलावत का शौक पैदा फरमा, नवाफिल पढ़ने का शौक पैदा फरमा, तहज्जुद और इशराक और चास का शौक नसीब फरमा, अल्लाह अपने नेक बंदों में शामिल फरमा, अल्लाह बुरे बंदों से हमारी हिफाजत फरमा, व सल्लल्लाहु तआला अला सय्यिदिना मुहम्मद व आलिही व सहाबी अजमईन।